बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम व मोहम्मद व आले मोहम्मद पर। अस्सलाम वालेकुम नाज़रीन, मैं हूँ साजिद रिज़वी, प्रोग्राम ज़ाविये निगाह के साथ। प्रोग्राम ज़ाविये निगाह में हम गुज़श्त हफ़्ते के बाद अहम वाक़यात का जायज़ा लेते हैं, चुनाचे आज भी हम ऐसे ही करेंगे। और प्रोग्राम का आखिरी मौजू हमारा होगा सऊदी अरब में आयतुल्ला बाकर निमर की शहादत, और उसके बाद ईरान और सऊदी अरब के ताल्लुकात में आने वाली पेचीदगियाँ। इस मौजू पर हमारी गुफ्तगू रहेगी, इंशाल्लाह प्रोग्राम के आखिर तक आप हमारा साथ देंगे। तो आइए सबसे पहले आज के दीगर मौजूआत पर एक नज़र डालते हैं।
अफगान चीफ एग्जीक्यूटिव की रहबरे इनकलाब इस्लामी से मुलाकात। इराकी वजीर खारजा का दौरे तेहरान। सऊदी वजीर खारजा के दौरे पाकिस्तान के मकासद। लीबिया के तेल की जेटियों से दाइश की पसपाई। आयतुल्ला निमर की शहादत और आले सऊद की मजम्मत।
नाज़रीन, प्रोग्राम में शामिल मौजूआत आपने मुलाहजा फरमाया। अफगानिस्तान के चीफ एग्जीक्यूटिव ने पिछले दिनों तेहरान का दौरा किया, और अपने इस दौरे में जहां उन्होंने दीगर आला ईरानी हुकाम के साथ मुलाकातें की, वहीं रहबर इनकलाब इस्लामी की क़यामगाह पर जाकर उनसे भी मुलाकात की। उनकी इस मुलाकात में किन मौजूआत पर बातचीत हुई, आइए मुलाहजा फरमाइए। सिलसिले में हमारा ये तबसरा।
अफगानिस्तान के चीफ एग्जीक्यूटिव अब्दुल्ला अब्दुल्ला के साथ मुलाकात में रहबर इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई ने ईरान और अफगानिस्तान के दरमियान तआवुन और बेपनाह तवानाइयों की तरफ इशारा करते हुए फरमाया कि इस्लामी जमहूरी ईरान अफगानिस्तान की सिक्योरिटी और अमन और तरक्की को अपनी पेशरफ्त सिक्योरिटी समझता है। रहबर इनकलाब इस्लामी ने अफगानिस्तान में कौमी इत्तेहाद की हुकूमत तश्कील दिए जाने को सराहते हुए इस उम्मीद का इजहार किया कि अफगानिस्तान की मुत्तहिदा कौमी हुकूमत अपनी हकीकी और वाकई शक्ल में जाहिर होगी, क्योंकि इसकी मुश्किलात का हल मुल्क में आबाद मुख्तलिफ अक़वाम और हुक्काम के दरमियान हकीकी इत्तेहाद के क़याम में मुज़मिर है। बिलाशुबा अमन व अमान बरकरार रखने में इत्तेहाद सबसे अहम अंसर है, और अमन व अमान तरक्की की पहली शर्त है। अफगानिस्तान दर हकीकत अरसे दराज से इन दो कलीदी अनासर से महरूम रहा है, और इस महरूमियत के दो असबाब हैं, यानी सियासी और जिहादी शख्सियतों को मुल्क के अमन अमान को तकवीत पहुंचाने में भरपूर किरदार अदा करने से दूर रखना। रहबर इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई ने इसी तारीखी हकीकत पर ताकीद करते हुए हालिया बरसों में मुजाहिदीन को किनारे लगाने की पॉलिसियों को हदफ तनकीद बनाया। आपने फरमाया कि जंगी लीडरों जैसे अनावीन इस्तेमाल करके मुजाहिदीन को किनारे लगाना गलत पॉलिसी है, और वो भी ऐसे मुल्क में जहां वसी पैमाने पर जारहियत और फितनों की आमाजगा है, वहां खुद आवाम को अपने मुल्क के दिफा के लिए जिहादी जज्बात से आमादा हो जाना चाहिए। रहबर इनकलाब इस्लामी ने फरमाया कि अपने दिफा की तवानाई से आजिज होना दूसरों की मुदाखलत का रास्ता हमवार करता है, और हमने मुशाहिदा किया है कि अमरीकियों ने अफगानिस्तान में किस कदर इंसानों का कत्ल आम किया और नुकसान पहुंचाया है, और हनूज इससे दस्तबरदार होने को तैयार नहीं है। रहबर इनकलाब इस्लामी ने अफगानिस्तान में शिया और अहले सुन्नत नीज दीगर अकवाम की पुरअमन और मफाहमत आमेज जिंदगी की तरफ इशारा करते हुए फरमाया कि हम कदीम ज़माने से अफगान अवाम को साबिर, कनात पसंद, सख्त कोश, दीनदार और अदबी ज़ौक़ का हामिल समझते आए हैं, लेकिन कौमी इख्तलाफात और तफरीका हर कौम को कमज़ोर कर देता है। आपने ईरान की जानिब से अफगान कौम की हिमायत मिन जुमला इस्लामी जमहूरी ईरान की जानिब से अफगानिस्तान पर साबिक सोवियत यूनियन के जारहियत की अदीमुलमिसाल मुखालिफत नीज अफगान मुजाहिदीन की हिमायत की तरफ इशारा करते हुए फरमाया कि इस्लामी जमहूरी ईरान आज भी तकरीबन 30 लाख अफगान शहरियों की मेज़बानी कर रहा है। ईरान में 16,000 अफगान तलबा और फारग तहसील तलबा मौजूद हैं, जो अफगानिस्तान की तरक्की और पेशरफ्त में अहम किरदार अदा कर सकते हैं। रहबर इनकलाब इस्लामी ने फरमाया है कि हुकूमत अफगानिस्तान को चाहिए कि इन तलबा को मुराद देकर अपने मुल्क वापस आने और मुल्क की खिदमत का मौका फराहम करे। اس نقطہ نظر سے ایران اور افغانستان علمی، سائنسی، تکنیکی اور اقتصادی شعبوں میں ایران کی بے پناہ توانائیوں، وسائل و ذرائع، نیز افغانستان کے قدرتی ذخائر اور افرادی قوت پر بھروسہ کرتے ہوئے اپنے باہمی تعاون کو توسیع دے سکتے ہیں، جس سے دونوں ملکوں کو فائدہ پہنچے گا۔
ناظرین، عراق کے وزیر خارجہ نے پچھلے دنوں ایران کا دورہ کیا اور ان کے اس دورے کو اس حوالے سے کافی اہمیت دی جا رہی ہے کہ سعودی عرب کی جانب سے ایران کے ساتھ تعلقات منقطع کیے جانے کے بعد ان کا یہ دورہ انجام پایا ہے۔ ہمارے تبصرہ نگار نے اپنے اس تبصرے میں اسی موضوع کا کچھ یوں جائزہ لیا ہے۔
عراقی وزیر خارجہ ابراہیم جعفری نے تہران میں اسلامی جمہوری ایران کے وزیر خارجہ ڈاکٹر محمد جواد ظریف کے ساتھ ملاقات اور مذاکرات کیے ہیں۔ یہ مذاکرات ایسی حالت میں انجام پائے ہیں کہ جب خطے میں سعودی عرب کے سیاسی اقدامات اپنے عروج پر ہیں۔ عراقی وزیر خارجہ کے ان مذاکرات کا مقصد سعودی عرب کے اقدامات کے نتیجے میں ایران اور سعودی عرب کے تعلقات میں پیدا شدہ کشیدگی میں کمی لانا ہے۔ عراقی وزیر خارجہ ابراہیم جعفری نے بدھ کے دن صبح تہران پہنچنے کے فوراً بعد محمد جواد ظریف سے ملاقات کی۔ اس ملاقات میں دونوں ممالک کے وزرائے خارجہ نے دو طرفہ علاقائی اور عالمی امور کے بارے میں تبادلہ خیال کیا۔ ابراہیم جعفری نے محمد جواد ظریف کے ساتھ مشاورت سے قبل عرب ممالک کے وزرائے خارجہ اور عرب لیگ کے سیکرٹری جنرل سے ٹیلی فون پر تہران اور ریاض کے درمیان پیدا شدہ کشیدگی سمیت خطے کے سیاسی مسائل پر گفتگو کی تھی۔ اسلامی جمہوری ایران کے وزیر خارجہ ڈاکٹر محمد جواد ظریف نے عراقی وزیر خارجہ کے ساتھ مشترکہ پریس کانفرنس میں خطے میں امن و امان کے تحفظ کے سلسلے میں تعاون اور مشاورت پر مبنی ان کے اقدامات کو سراہا اور کہا کہ ایران خطے میں کشیدگی کا خواہاں نہیں ہے، کیونکہ کسی کو بھی کشیدگی سے فائدہ نہیں ہوگا۔ اسلامی جمہوری ایران کے وزیر خارجہ نے مزید کہا کہ سعودی عرب نے ایٹمی معاملے کے سلسلے میں سہونی حکومت کا ساتھ دیا اور سیاست بازی سے کام لے کر تیل کی قیمتوں میں کمی کی، لیکن ایران نے سعودی عرب کے ان اقدامات کے سلسلے میں وسعت قلبی سے مظاہرہ کیا ہے۔ محمد جواد ظریف نے مزید کہا کہ اس کے باوجود ریاض ایران مخالف پالیسی پر عمل پیرا ہے۔ ایران نے ہمیشہ تدبر اور اعتدال پسندی سے کام لیتے ہوئے خطے میں قیام امن کی کوشش کی ہے۔ ہمسایہ اور لاخائی ممالک کی جانب سے منطقی پالیسی اختیار کیے جانے کی صورت میں ایران کی یہ پالیسی پائے تکمیل کو پہنچے گی، جس کے نتیجے میں خطے میں پائیدار امن قائم ہوگا۔ سعودی عرب طاقتور ہونے کی بنا پر کشیدگی پیدا نہیں کر رہا ہے، بلکہ وہ اپنی کمزوری کی بنا پر یہ کام کر رہا ہے۔ بعض عرب اور افریقی ممالک کی جانب سے سعودی عرب کا ساتھ دیے جانے سے مشکل حل نہیں ہوگی۔ ایران نے اپنی خارجہ پالیسی میں اسلامی اصولوں کے تحفظ کے تحت خطے کے عوام کے ساتھ بدسلوکی اور سعودی عرب کے مجاہد عالم دین آیت اللہ باقر نمر کو سزائے موت دیے جانے کی ہمیشہ مخالفت کی، اور اس پالیسی کا مقصد بھی خطے میں امن قائم کرنا ہے۔ لیکن سعودی عرب نے آیت اللہ باقر نمر کو سزائے موت دیے جانے کے بعد تہران اور مشہد میں سعودی عرب کے سفارتی مراکز پر ہونے والے حملوں کے بہانے کشیدگی پھیلانے والے اقدامات انجام دیے۔ ایرانی وزیر خارجہ کے مطابق اس کے باوجود تہران مذاکرات کے ذریعے خطے میں قیام امن چاہتا ہے، وہ کسی بھی ملک کے ساتھ جنگ کا خواہاں نہیں ہے، اور وہ اسلامی دنیا کے ایک حصے کے طور پر سعودی عرب نیز عرب دنیا کے احترام کا قائل ہے۔ عراقی وزیر خارجہ کا دورہ ایران بھی اسی تناظر میں اور خطے میں قیام امن پر مبنی ایران کی پالیسی سے آگاہی کے نتیجے میں انجام پایا ہے۔
ناظرین، سعودی عرب کو علاقے میں اپنی پالیسیوں کو آگے بڑھانے اور اپنے اہداف حاصل کرنے کے لیے دیگر ملکوں کے تعاون کی ضرورت ہے، اور انہی ملکوں میں سے ایک پاکستان ہے کہ جو سعودی عرب کا روایتی حلیف اور دوست ملک سمجھا جاتا رہا ہے۔ تاہم پاکستان کے حوالے سے یہ بات بھی بڑی عجیب ہے کہ سعودی عرب جتنا پاکستان پر انحصار کرتا رہا ہے، پاکستان کی جو اپنی پوزیشن ہے داخلی رائے عامہ جو ہے، اس کے تحت پاکستان سعودی عرب کی ان پالیسیوں میں جنہیں بلا شبہ سامراجی پالیسیاں یا اختلاف آمیز پالیسیاں ہیں، چاہے وہ یمن پر جارحیت کا معاملہ ہو یا 34 رکنی اتحاد کی تشکیل ہو جو نام نہاد داعش کے خلاف اتحاد کی شکل میں بنایا گیا ہے، پاکستان کا تاثرات کیا ہیں اور پاکستان کو کس طرح وہ اپنے مطالبات کے تحت عمل کرانا چاہتے ہیں پاکستان سے، اسی حوالے سے پاکستان کا دورہ کیا ہے سعودی عرب کے وزیر خارجہ نے، اور آج سعودی وزیر دفاع کا دورہ بھی جو ہے وہ انجام پایا ہے۔ سیاسی امور کے ماہر جناب شکیل شمسی اس بارے میں کیا رائے رکھتے ہیں، یہ ملاحظہ فرمائیے۔
دیکھیے جی، اس وقت جو صورتحال بنی ہوئی ہے سعودی عرب اور ایران کے درمیان جو کشیدگی بڑھی ہے، اس سے پوری دنیا میں تشویش کی لہر دوڑ گئی ہے اور خاص طور پر پاکستان میں اور پاکستان کی عوام میں اس معاملے کو انتہائی سنجیدہ نگاہ سے دیکھا جا رہا ہے اور پاکستان کی عوام اور سیاسی جماعتیں اس معاملے میں بالکل واضح موقف اختیار کر رہی ہیں کہ اس معاملے میں پاکستان کو قطعی طور پر غیر جانبدار رہتے ہوئے ایک ثالثی کا کردار ادا کرنا ہے۔ جو مشیر خارجہ ہیں سرتاج عزیز، اسی بات کو دہرایا ہے کہ دونوں ملکوں کے ساتھ پاکستان کے گہرے تعلقات ہیں اور ان حالات میں جو وزیر خارجہ تشریف لائے تھے سعودی عرب سے، ان پر واضح کیا گیا ہے کہ اگر سعودی عرب کو کوئی خطرہ ہوا تو پاکستان یقیناً ہمیشہ کی طرح اس کی تحفظ کے لیے آئے گا، لیکن اس معاملے میں پاکستان کسی معاملے میں، ایسے معاملے میں جہاں فوجی مداخلت کا خطرہ ہو، وہاں فریق نہیں بن سکتا۔ وزیر خارجہ بھی آ رہے ہیں سعودی عرب کے، تو یقیناً پاکستان پر ایک دباؤ بڑھ رہا ہے، لیکن پاکستان ایک جمہوری ملک ہے اور اس معاملے کو سوچا جا رہا ہے کہ پارلیمنٹ کے اندر لے جایا جائے اور پارلیمنٹ یہ فیصلہ کرے گی کہ پاکستان کو ان حالات میں کیا کردار چاہیے۔ تاہم اجتماعی نقطہ نظر جو سامنے آیا ہے وہ بالکل واضح ہے کہ اس وقت مشرق وسطی کی صورتحال، عالم اسلام کی صورتحال کی بہتری کے لیے، ایران اور سعودی عرب کی بہتری کے لیے ضروری ہے کہ اس معاملے کا سیاسی حل تلاش کیا جائے اور کشیدگی کو بڑھنے سے روکنے کے لیے دونوں ملکوں سے یہ اپیل کی جا رہی ہے کہ وہ ایک تلخ جو بیان بازی ہے اس کو فلف اور روکتے ہوئے معاملے کو ٹیبل پر لائیں، اور کیونکہ یہی اسلامی امہ کی بہتری کے لیے ہوگا اور پاکستان ہمیشہ اس میں جب بھی ضرورت پڑی ایک سالس کا، ایک بھائی کا، ایک امن پسند ملک کا کردار ادا کرتا رہے گا۔
ناظرین، پاکستان کے دورے پر آئے سعودی وزیر خارجہ کے دورے کے تناظر میں گفتگو کر رہے تھے سیاسی امور کے ماہر جناب سی آر شمسی۔ اس سلسلے میں معذرت چاہوں گا کہ میں نے کہا شکیل شمسی صاحب خیالات کا اظہار کریں گے۔ اور اب چلتے ہیں لیبیا کے، جہاں سے خبر آئی ہے کہ داعش یا داعش سے وابستہ عناصر لیبیا کی تیل کی جیٹیوں سے پسپائی اختیار کر گئے ہیں۔ آئیے ملاحظہ کیجیے یہ تفصیلی رپورٹ۔
لیبیا کی تیل کی تنصیبات کے حفاظتی دستے کے ترجمان علی حاسی نے کہا ہے کہ لیبیا کی فوج نے شدید لڑائی کے بعد سدرہ نامی اسٹریٹیجک بندرگاہ پر اپنا کنٹرول حاصل کر لیا ہے اور داعش کو دہشت گرد علاقے میں پسپا کر دیا ہے۔ انہوں نے کہا کہ اس لڑائی میں داعش کے متعدد سرغنوں سمیت درجنوں دہشت گرد ہلاک ہوئے ہیں۔ سدرہ کی بندرگاہ اور لیبیا میں خام تیل کی پٹی ملکی معیشت میں شہرک کی حیثیت رکھتی ہے اور داعش نے پیر کے روز اس پر قبضہ کرنے کی غرض سے حملے شروع کیے تھے۔ داعشی دہشت گردوں نے کئی ہفتے قبل سرت کی بندرگاہ کی سمت سدرہ کی بندرگاہ اور اس علاقے کی جانب پیش قدمی شروع کی تھی جہاں لیبیا کے تیل کے ذخائر واقع ہیں۔ اس لڑائی کے دوران سدرہ اور راسلانوف کی بندرگاہوں میں واقع تیل کے ذخائر میں آگ بھی لگ گئی۔ ترابلس میں لیبیا کے قومی تیل کی کمپنی کے ترجمان کے مطابق سدرہ کی بندرگاہ میں تیل کے 5 جبکہ راسلانوف بندرگاہ میں تیل کے 3 ذخیرے تباہ ہو گئے ہیں۔ اگرچہ لیبیا میں امن مذاکرات کی قومی حکومت کی تشکیل کے لیے کوششیں بدستور جاری ہیں، لیکن لیبیا کے تحقیقاتی مرکز کے مطابق ملک میں داعش سے وابستہ 10,000 غیر ملکی دہشت گرد موجود ہیں، جس کی وجہ سے صورتحال بد سے بدتر ہوتی جا رہی ہے۔ مذکورہ تحقیقاتی مرکز نے غیر ملکی دہشت گردوں کے اعداد و شمار پر تشویش ظاہر کرتے ہوئے کہا ہے کہ ملک میں جاری سیاسی تنازعات اور داعش کے خطرات کی جانب سے سیاسی دھڑوں کی بے توجہی کی وجہ سے دہشت گردوں کو آسانی کے ساتھ لیبیا کی سرزمین میں گھسنے کا موقع مل رہا ہے۔ روزنامہ ایل جرنل کے مطابق لیبیا میں داعش کے خلاف جنگ جلد شروع ہوگی اور اٹلی اس جنگ میں فرنٹ لائن پر جائے بغیر 6 غیر ملکی فوجیوں کی کمان کرے گا۔ اخبار کے مطابق آئندہ چند ہفتوں میں داعش کی پیش قدمی کو روکنے کے لیے 1000 برطانوی فوجی لیبیا بھیجے جائیں گے۔ اس کارروائی میں برطانیہ، امریکہ اور فرانس کے 6000 فوجی حصہ لیں گے اور اٹلی اس حوالے سے ہم آہنگی اور لاجسٹک سپورٹ فراہم کرے گا۔ اٹلی نے فرنٹ لائن پر اپنے فوجی بھیجنے کے امکان کو سختی کے ساتھ مسترد کر دیا ہے۔ ایل جرنل کے مطابق اس اتحاد کا اہم مقصد داعش کو لیبیا کے تیل کی تنصیبات سے دور رکھنا ہے۔ مذکورہ اتحاد داعش کی پیش قدمی کو روکنے کے بعد لیبیا کے شہر سرت کو آزاد کرانے کی کارروائی شروع کرے گا جس پر داعش نے قبضہ کر رکھا ہے۔
جناظرین، زاویہ نگاہ کا آخری موضوع، آیت اللہ باقر نمر کی شہادت اور اس پر دکھایا جانے والا دنیا بھر میں رد عمل۔ اس موضوع پر گفتگو کے لیے ہم نے دعوت دی ہے سیاسی امور کے ماہر جناب سید احمد مصطفیٰ زیدی صاحب کو۔ میں آپ کو خوش آمدید کہوں گا زیدی صاحب۔
السلام علیکم
زیدی صاحب۔ جو صورتحال اس وقت علاقے میں بنتی جا رہی ہے، سعودی عرب نے ایران کے ساتھ سفارتی تعلقات منقطع کرنے کا اعلان کیا ہے اور کچھ اور ملکوں نے بھی اس کی دیکھا دیکھی اس کا سائد دینے کا اعلان کیا، کچھ نے تائید کیا، کچھ نے تعلقات محدود کیے۔ میں چاہوں گا کہ ہم تھوڑا سا ماضی میں اگر چلے جائیں اور دیکھیں کہ 11 فروری 1979 سے پہلے ایران اس علاقے میں امریکی پولیس مین کا کردار ادا کر رہا تھا، امریکی فوجی اڈہ شمار ہوتا تھا۔ اس وقت یہی سعودی عرب تھا، یہی عرب ممالک تھے، کویت اور قطر تھے، جو سب سر تعظیم خم کیے ہوئے تھے ایران کے سامنے۔ لیکن جو ہی ایران نے امریکی سامراجی تسلط سے رہائی پائی، امریکی تسلط سے نکلا اور امریکی فوجیوں کو، امریکی فوجی مشیروں کو یہاں سے نکال باہر کیا گیا اور ایران نے اینٹی امریکہ پالیسی اختیار کی، اینٹی سامراج پالیسی اختیار کی اور مشرقی طاقت، مغربی طاقت کے ساتھ ساتھ مشرقی بلاک کی بھی مستقل بنیادوں پر مخالفت یہاں سے شروع ہوئی اور یہاں نعرہ نہ شرقی نہ غربی کا نعرہ لگایا گیا۔ اسی دن سے ہم دیکھ رہے ہیں کہ یہ عرب ممالک سعودی عرب کی قیادت میں ایران کے مخالف محاذ بنا کے کھڑے ہو گئے، یہاں تک کہ ایک جنگ مسلط کی گئی ایک جاہ طلب لیڈر کے ذریعے، یعنی صدام حسین کا۔ اس پر میں آپ کی تبصرہ جان چاہوں گا کہ کیا وجوہات ہیں، کیوں ایسا ہوا؟
دیکھیے، آپ نے جو یہ کہا کہ یہ ایران کے سامنے سر تسلیم خم کیے ہوئے تھے، تو دراصل وہ ایران کے سامنے سر تسلیم خم نہیں کیے ہوئے تھے، وہ امریکہ کے سامنے سر تسلیم خم کیے ہوئے تھے۔ اور اسی لیے جب یہ امریکہ کے حلقے سے گویا آزاد ہوا ایران، تو ہونا یہ چاہیے تھا کہ تمام اسلامی ممالک اور یہ تمام جو پڑوسی ممالک ہیں عرب ممالک، ان کو پوری پوری حمایت کرنی چاہیے تھی ایران کی، اس لیے کہ یہاں سے نعرہ اسلام کا لگا تھا۔ لیکن ظاہر ہے کہ یہ لوگ تو سب بیدام کے غلام ہیں، اور یہ سعودی عرب یا دوسرے ممالک جو ہیں، ان کی تو بنیادی جو ہے وہ غلط ہے۔ وہ فارسی کا جو شعر ہے کہ خشت اول چن نیاد معمار کج تا سوریا میرا و دیوار کج، تو وہ جو یہ انگریزوں اور لارنس آف عربیہ کے ذریعے جو یہ ٹکڑے ٹکڑے کیے گئے تھے، الگ الگ ملک بنائے گئے تھے، تو ظاہر ہے کہ وہ انہی کی پالیسی پر چلیں گے، انہی کے فائدے کی بات کریں گے۔ یعنی ایران نے کافی ان کو تحمل کیا اس سارے عرصے میں، یعنی صدام حسین نے جب حملہ کیا، ظاہر ہے کہ تمام عرب ممالک جو ہے وہ پوری طرح ساتھ دے رہے تھے، جس میں کویت بھی شامل تھا، اور جو کویت کی بعد میں صدام نے پٹائی کی تو اس پر پھر جو
اتحاد تشکیل دیا گیا، صدام
کے اتحاد تشکیل دیا گیا اس کے خلاف، لیکن مدد کے لیے سب سے پہلے ایران ہی آگے آیا تھا اس وقت۔ لیکن یہ کہ ان سب چیزوں کو یہ لوگ بھول جاتے ہیں، اس کا وجہ اس کی یہی ہے کہ یہ دراصل ان کی پالیسیاں جو ہیں وہ امریکہ تعین کرتا ہے ان کا۔ اور اب آپ دیکھ لیجئے کہ مثلا اس وقت، یعنی قاعدے سے ہونا یہ چاہیے تھا کہ سعودی عرب جو ہے پولیس مین کا کردار ادا کرے، لیکن اس میں یہ کیپیبلٹی اور یہ صلاحیت ہے ہی نہیں
موجود نہیں
کہ آپ 60 بلین ڈالر کا اسلحہ جو چند سال پہلے خریدے گئے ہیں وہ کہاں کام آ رہے ہیں اور کیا ہو رہا ہے ان کے ذریعے، وہ پاکستان کی طرف مدد کے لیے دیکھتے ہیں، और पाकिस्तान को इसमें घसीटने की कोशिश उन्होंने की, पिछले दफ़े पार्लियामेंट ने वहाँ के उसको बिल्कुल रिजेक्ट कर दिया। और जाहिर है कि पाकिस्तान में उनके अपने मसाइल हैं, वो उसमें फंसे हुए हैं, तो अगर वो एक और यानी एक तरफ हिंदुस्तान से उनको ख़तरा है, अफगानिस्तान से ख़तरा है यानी बकौल उनके, तो उसके बाद फिर एक और जो है वो ईरान से भी वो मुठभेड़ करें, तो ये मेरा ख्याल है कि
ये सोच तो नहीं होगा। मैं जानना चाहूँगा, ये सोच तो खैर पाकिस्तान की क़यादत में कभी भी जो है वो नहीं रही और नहीं आएगी कि वो ईरान के साथ जो है उनका कोई टकराव या तसादुम की फ़ज़ा हो। इसकी वजह यह है कि ये पूरा इतना लंबा जो बॉर्डर है इंतहाई पुरअमन है, और पाकिस्तान को इस पूरे बॉर्डर पर जो है वो सिक्योरिटी के जो अखराजात हैं, अगर वो चाहें तो उनको शायद बराए नाम खर्च करने की भी जो है वो,
ईरान को सिक्योरिटी के अखराजात ज्यादा बर्दाश्त करने पड़ रहे हैं स्मगलरों की वजह से, जो हीरोइन और उसकी स्मगलिंग होती है अफगानिस्तान से और पाकिस्तान के जरिए भी, तो ईरान को ज्यादा सिक्योरिटी के मसाइल का सामना है बॉर्डर से बनिस्बत पाकिस्तान के।
जी अजय साहब, यहाँ मैं अगला सवाल आपसे करूँगा बाद में, यह एक मुख्तसर क्लिप जो है हम अपने नाज़रीन की नज़र करेंगे, उसके बाद हमारी गुफ्तगू जारी रहेगी। जी जैदी साहब, हम आएंगे सऊदी अरब के किरदार की तरफ के आपने इशारा किया, और तस्वुर ये भी किया जा सकता था कि ईरान का जब पुलिसमैन का अमरीकी पुलिसमैन का किरदार यहाँ ख़त्म हुआ तो सऊदी अरब वो किरदार अदा करता और अमरीकी पुलिसमैन बनकर इलाके में बैठता, लेकिन ऐसा नहीं हुआ। उसकी बुनियादी वजह यह कि आले सऊद जो है वो हुक्मरानी के लिए तो मुनासिब हैं, लेकिन किसी ऐसे रोल के लिए, किसी ऐसे किरदार के लिए कि वो किसी से लड़ सकें, किसी पर दबाव डाल सकें, किसी को काने कर सकें, ऐसी उनके यहाँ कोई गुंजाइश जो है मौजूद नहीं है। ना वहाँ मुखालफत की जा सकती है, ना उनकी हिमायत हत्ता। यानी दिलचस्प बात यह है कि सऊदी अरब का जो निज़ाम है उसमें सऊदी मुखालफत तो बहुत दूर की बात है, सऊदी गवर्नमेंट की या आले सऊद की हिमायत करने की भी कोई गुंजाइश नहीं रखी गई है। ऐसे में सऊदी अरब का ये किरदार ये है कि वो आके शाहिरान की जगह ले लेता आले सऊद का खानदान जो था या उनका निज़ाम, ऐसा मुमकिन नहीं था। लेकिन इसके बावजूद हम देखते हैं कि 60 अरब डॉलर के वो हथियार उन्होंने वहाँ ज़खीरा किए, वो ख़रीदे, जिनको वो ना चला सकते थे ना चला सकते हैं, उनके अंदर ये सलाहियत और तवानाई उनके अंदर है ही नहीं। लेकिन हम देख रहे हैं कि उन्होंने अपने एक पड़ोसी मुल्क पर जो है पिछले 10 महीनों से जंग मुसल्लत कर रखी है कि जो इलाके का एक गरीब अरब मुल्क जो है वो शुमार होता रहा है, और उसके साथ साथ आलम इस्लाम में जो उनकी तफरका अंदाजियाँ हैं, तकफीरियत की जो हवा उन्होंने पूरे इस खित्ते में फैलाई है और उसको बढ़ावा दिया है और उसकी आज भी हिमायत कर रहे हैं, एक तरफ वो सज़ाए मौत भी दे रहे हैं दाइशियों को, दहशत गर्दों को, दहशत गर्द अनासर को, वो उनके खिलाफ अलायंस भी तश्कील दे रहे हैं, इतिहाद भी तश्कील दे रहे हैं, लेकिन आज ये बात सब पर आया हो चुकी है कि जो कुछ इस वक्त आलम इस्लाम में दहशत गर्दी के नाम पर हो रहा है उसके पीछे सऊदी अरब का हाथ है। क्या आप इस पर कहेंगे?
देखिए, सऊदी अरब की जो पॉलिसियां हैं वो मेरी नज़र में हमेशा वो उन्होंने बचकाना पॉलिसियां अख्तियार की, और उसमें आलम इस्लाम के मुफाद में कोई चीज़ नहीं थी कभी भी, और उनके यहाँ अंदरूनी तौर पर भी मुखालफत है शियों के इलाके से खुसूसन है, लेकिन यह कि सुन्नी
हल्के भी में
भी उनकी मुखालफत है, और इसमें जो ये इन लोगों को इन्होंने फांसी गया यानी कत्ल किया है, तो इनमें एक इन्होंने कहा कि ये सारे अलकायदा के लोग थे, हत्ता के बाकर नेबर भी अलकायदा के थे, यानी ये इससे ज़्यादा गया लतीफ़ा कोई बहुत बड़ा हो ही नहीं सकता कि ये कि उनको वो किया जाए। लेकिन ये कि ये बहरहाल अमरीका वाले भी जो हैं वो यानी अमरीका और मगरब के लोगों ने भी वक्तन फ़वक्तन ईरान पर भी ये इल्ज़ाम लगाया है कि वो अलकायदा की हमायत करता है, तो ये ज़ाहिर है कि ये इस पर तो ना हंसा जा सकता है ना रोया जा सकता है इस पर, लेकिन ये कि बहरहाल ये सऊदी अरब वाले जो हैं इन्होंने यानी इनके यहाँ किसी किस्म की गुंजाइश नहीं हुकूमत की मुखालफत की, और इन्होंने जो कहा कि ये सब दहशतगर्द थे, उसमें दहशतगर्द शायद रहे होंगे कुछ अलकायदा के, जो जाहिर है कि उनके वो कहीं पकड़े गए और उनके खिलाफ उन्होंने किया, गर्चे उनके यहाँ खुद इन दहशतगर्दों की ट्रेनिंग दी जाती है, यहाँ से भेजा जाता है, ये सारे जो आपके शाम में लड़ रहे हैं इनमें अच्छी खासी तादाद जो है वो सऊदी अरब के लोगों की है, और उसामा बिन लादेन इतनी मशहूर शख्सियत था जो अफगानिस्तान में बैठा हुआ था, और पता नहीं और कितने लोग, लेकिन ये कि बहरहाल इनके यहाँ कोई गुंजाइश नहीं है कि कोई हुकूमत की मुखालफत करे, और उसको वो गोया हुकूमत की मुखालफत यानी दहशतगर्दी
कहते हैं कि इस जो 45-47 अफराद को जिनके सर कलम किए गए हैं दहशतगर्द करार देके, उनमें आयतुल्लाह बाकर नेमिर के साथ साथ एक अहले सुन्नत आलिम एक,
यही मैं कहने जा रहा था कि उसमें एक अहले सुन्नत आलिम भी उसमें थे जो यकीनन न दहशतगर्द थे ना अलकायदा के रुकन थे, यानी वो मुखालफीन में से
सियासी मुखालफीन में से,
हाँ सियासी मुखालफीन में थे, तो ये एक लहर वहाँ अंदरूनी तौर पर है, और इसको ये कहना चाहिए कि बुरी तरह से ये रोकने की कोशिश कर रहे हैं, और इसी में ये अब इनके जो वजीर खारजा हैं वो जुबैर आदिल
जी,
तो यानी एक तो वो शक्ल नहीं बिल्कुल बच्चा लगता है और बचकाना उसकी सारी हरकतें भी हैं, और यानी
एक शहजादे से इसके अलावा क्या तवक्को की जा सकती है,
हाँ तो यही तो अब ये, और ये लोग जो हैं ये तो अय्याशियों के ज़्यादा आदी हैं, अभी जब यमन पे ये बुरी तरह बमबारी कर रहे हैं और पिछले 9-10 महीने से
जी,
और इसमें लोग मर रहे हैं बुरी तरह से, तो वो मलिक सलमान साहब गए फ्रांस अय्याशी के लिए वहाँ के साहिल पर, तो वो तो खुद वहाँ के लोगों ने जो मकामी थे उन्होंने इतनी मुखालफत की कि वहाँ से उनको
बजाय
महीने भर या 15 दिन के लिए जो वो गया था, तो वो 2 ही दिन में 3 दिन में वहाँ से उन्होंने बोरिया बिस्तर लपेट के वो मराकश चले गए, और यानी आप यूरोप और अमेरिका के शराब खाने जो हैं वो सऊदियों से पुर रहते हैं हमेशा, और बहरीन में जो उन्होंने वो कॉजवे या एक्सप्रेस वे बनाई है सऊदी अरब बहरीन के दरमियान, उसका मकसद यही है कि जाके वहाँ शराब पिएं, इसलिए कि बहरीन में शराब बिल्कुल आज़ाद
है,
और तो ये अपनी अय्याशियों में पड़े हुए हैं, और पता नहीं क्यों बाज़ मुस्लिम ममालिक में खुसूसन पाकिस्तान वगैरह में कुछ लोग जो हैं वो गोया सऊदी खानदान को गोया हरमैन शरीफैन के तकद्दस के बराबर समझते हैं, ऐसा कुछ नहीं है, और लेकिन ये कि अक्सरियत जो है वो सुन्नियों की भी, यानी ये एक बड़ी अच्छी बात है कि वो इसको कबूल नहीं करती,
नहीं अल्हम्दुलिल्लाह जो सूरत हाल अब जो सामने आई है, इससे पहले मीडिया पर चूंकि मगरबी तसल्लुत था, सियोनी तसल्लुत था, सऊदियों का तसल्लुत था खासतौर पर इस्लामी ममालिक में, अरब ममालिक में, तो वो खबरें जो है दब जाती थी, नहीं आती थी सामने, लेकिन अब जब से इंटरनेट और कंप्यूटर और सोशल मीडिया सामने आया है उसमें अब कोई खबर कोई चीज़ दबने और छुपने वाली नहीं है, लोग उससे वाकिफ हो गए, लोग आगाह हो गए कि ये खानदान पिछले कई बरसों से आले सऊद के नाम पर जो वहाँ हुकूमत कर रहा है, इन्होंने कैसी कैसी खयानतें और कैसे कैसे जराइम किए हैं इस्लामी उम्मा के खिलाफ, इस्लामी मुमलिकत के खिलाफ, कि इन्होंने इत्तेहाद तश्कील दिया है 34 रुकनी, और इससे पहले इनको कभी तौफीक नहीं हुई कि फलस्तीन
और इस इत्तेहाद में जिन मुल्कों को यानी सबसे पहले जिनको दावत दी जानी चाहिए थी, यानी इराक और शाम जो कि बराह रास्त तो उसमें इन्वॉल्व हैं, और ईरान,
ये तो वाज़ेह
सी बात है, इनको इन्होंने बिल्कुल अलग कर दिया, और बाकी वो अब इस पर अमेरिकन वगैरह जो हैं इससे फायदा उठा रहे हैं, वो इसको एक बार सुन्नी
इत्तेहाद
करार दे रहे हैं जो कि नहीं है।
अच्छा जैदी साहब, मैं चाहूंगा कि हम दोबारा आते हैं आयतुल्लाह बाकर नेमिर की शहादत के तनाजुर में, कि पूरी दुनिया में रद्दमल दिखाया जा रहा था इस्लामी ममालिक में, अरब ममालिक में, और हत्ता यूरोपीय और मगरबी मुल्कों में भी, मगरबी मुल्कों के हुकाम ने अपनी चालाकी और मक्कारी से, चूंकि वो लोग सजाए मौत के कानून के मुखालिफ हैं, सिर्फ उन्होंने ये कहकर जो है इस फैसले की, इस इकदाम की मुखालफत की कि फांसी की सजा नहीं होनी चाहिए
हत्ता के तौर की, हाँ
तो ये तो उनका जो है वो मक्काराना चेहरा है जो वाज़ेह है, वरना वो आयतुल्लाह बाकर नेमिर से उनकी दुश्मनी सऊदियों से ज्यादा है, लेकिन वो इस अपनी मजबूरी में वो इसकी मुखालफत कर रहे हैं सिर्फ ये कहने पर। ये जो सऊदी अरब ने ताल्लुकात तोड़ने का फैसला किया, क्या आयतुल्लाह बाकर नेमिर की शहादत से दुनिया वालों की तवज्जो हटाने के लिए था? एक मिनट का वक्त है सैयद साहब।
जी हाँ बिल्कुल, यकीनन यही है, ये तवज्जो हटाने के लिए है, और यानी इसको बहुत बड़े पैमाने पर उछाला भी है मुख्तलिफ मुल्कों के मीडिया ने भी कि साहब वो आग लगा दियो तमाम पूरी एम्बेसी तबाह हो गई। हालांकि ऐसा कुछ नहीं है, वो सिर्फ एक बरामदे में वो उन्होंने
तोड़फोड़ की,
वो तोड़फोड़ की और
लोगों ने
वो मोलोटोव कॉकटेल जो है फेंका, वो उसमें से तो आग लग गई तो वो सामने, और जिसको फायर ब्रिगेड वहां मौजूद था फौरन बुझा लिए, नहीं होना चाहिए था। और ईरानी पुलिस भी जो है वो कह रही कि हम दरअसल तहकीक करना चाहते हैं कि ये अनासिर थे कौन, कहीं उन्हीं के लोग तो नहीं थे कि जिन्होंने जानबूझ के ये किया ताकि ये सफारती ताल्लुकात तोड़ें और ये बहाना बनाएं ये तो। लेकिन ये कि दूसरी तरफ यह है कि उन्होंने जब यमन में ईरानी एम्बेसी पर बमबारी की तो उसका कहीं किसी मीडिया ने कोई जिक्र नहीं किया, और पाकिस्तान में भी जो लोग बहुत बाज हजरात ज़्यादा सब नहीं लेकिन कुछ ऐसे हैं जो वो इसको उछल उछल के इस मसले को वो कर रहे थे कि साहब एम्बेसी को तबाह कर दिया गया और उसके तमाम डॉक्यूमेंट्स गायब हो गए और क्या हो गया क्या हो गया, तो उन लोगों ने भी, लेकिन ये कि वो भी जो है वो इस मसले को बयान नहीं कर रहे हैं कि भाई एम्बेसी पर जब आपने वहां बमबारी कर दी तो वो बड़ा वाकया था या एक मोलोटोव कॉकटेल फेंक के वो चंद नौजवानों ने जो आग लगाई थी या वो जो भी थे वो शायद इन्हीं के अनासिर रहे हों।
बैद नहीं। बहुत शुक्रिया जैदी साहब। नाज़रीन प्रोग्राम आपने हमारा मुलाहिज़ा किया सऊदी अरब और ईरान के ताल्लुकात के तनाजुर में, और सऊदी अरब की वो रिश्तेदवानियां वो पॉलिसियां वो इकदाम के जिनके पीछे किसी को कोई शक नहीं करना चाहिए कि अमरीकी साम्राज्य अमरीकी हुक्काम जो हैं वो बैठ के उनसे काम ले रहे हैं, वो डिक्टेशन दे रहे हैं, वो उनको पॉलिसी दे रहे हैं और सऊदी हुक्काम उसके मुजरी या इजरा करने वाले हैं। लेकिन इनका अंजाम पेश नज़र है हमारे, सद्दाम ने भी यही किया था और दीगर इलाके के हुक्काम यही करते रहे और अपने अंजाम से वो मंतिकी अंजाम से दो चार हुए। अगले प्रोग्राम तक के लिए इजाज़त दीजिए, खुदा हाफिज़, बहुत शुक्रिया।